अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज भन्सारमा व्यवसायीको प्राथमिकतामा तस्करी, बिना भन्सार लाखौंको सामग्री बाँकेमा राजस्व चुहावट, 5 स्थानमा चेक जाँच गर्दा सामान्य नागरिकलाई हैरानी।
संरचना नहटाउँदा नेपालगञ्ज सदरलाइन विस्तार योजना अन्यल, नेपालगञ्जमा धमाधम ओडा भेला, बागेश्वरी मन्दिरको सम्पत्तिको चौतर्फी चर्चा।
बर्दियामा धान काट्दै चुनावी चर्चा, जितेपछि फर्केर हेर्दैनन् जाजरकोटका मतदाताको भनाई, बझाङमा चरम यातनापछि एक महिला घर निकाला।
र नेपालगञ्ज उद्योग वाणिज्य संघको 50 वार्षिक उत्सव आज मनाइँदै, 5 दशकको यात्रा सफल, झोलाबाट सञ्चालित कार्यालय आकर्षक भवनमा।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बीमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज भन्सारमा व्यवसायीको प्राथमिकतामा तस्करी, बिना भन्सार लाखौंको सामग्री बाँकीमा राजस्व चुहावट, 5 स्थानमा चेक जाँच गर्दा सामान्य नागरिकलाई हैरानी, अरू भन्सार चेक हुँदैन रहेको खबर रहेको छ। नेपालगञ्ज भन्सार भारत नेपाल मुख्यका नाकामा रहेका भन्सारमध्येको एउटा मुख्य हो। भारतीय क्षेत्रबाट वस्तु पैठारी गर्न वा नेपाली क्षेत्रबाट निकासी गर्न यो नाकाको प्रयोग हुँदै आएको छ। नेपालगञ्ज पश्चिम नेपालको ठुलो व्यवसायिक केन्द्र हो, तर नेपालगञ्जका लागि रुपैडिहा ठुलो त्रय केन्द्रको रूपमा परिचित छ। नेपालगञ्जका व्यवसायीले भारतीय क्षेत्रबाट सामग्री ल्याउँदा कडाई नभएका कारण नेपाली उपभोक्ता भारतीय बजारमा जाने गरेको गुनासो सुनाउँछन्। भन्सार कर्मचारी भन्छन्, व्यवसायी आफै तस्करी गरेपछि चेक जाँच कसका लागि गर्ने? वर्षौँको यो विवादलाई समाधान गर्ने हिसाबले गत वर्ष नेपालगञ्ज भन्सार कार्यालयले भारतीय क्षेत्रबाट पैठारी हुने उपभोग्य वस्तुमा 100 रुपियाँभन्दा बढीलाई कर लगाउन थालेपछि अझ विचलित भएको नेपालगञ्ज बजारलाई बिस्तारै 1,000 सामग्री छुट सहितको व्यवस्थापनमा लागियो। 100 रुपियाँ बराबरको सामानमा राजस्व लिने गरी भन्सार नाका नेपालगञ्जमा भएको कडाईपछि पनि अवैध रूपमा माल सामान निकासी हुन सकेन। रुपैडियाबाट नेपालगञ्ज प्रवेश गर्दा प्रहरी र भन्सार कर्मचारी सहितको टोली 5 स्थानमा चेक जाँच गर्छ। सामग्री बोकेको व्यक्तिलाई यसरी चेक जाँच गरिन्छ कि कुनै ठुलै गृहको सगरना हो, तर त्यो चेक जाँच सुरक्षा, राज्य कोषको वृद्धि, सुधार आदिका लागि होइन, व्यक्तिगत फाइदाका लागि पल्केका कर्मचारी र प्रहरीको फगत वितण्डा मात्रै हो। भारततर्फ प्रवेश गर्दा सीमा सुरक्षा बल SSBले मुख्य एक स्थानमा चेक गरेपछि भारतमा जुनसुकै स्थानमा गए पनि अर्को पटक चेक जाँच हुने सम्भावना कम हुन्छ। यस्तै बाँकेको राप्तीपारी नरैनापुर र राप्ती सोनारीको केही वडामा घर निर्माण, सवारी साधन खरिद, व्यापार व्यवसाय सञ्चालन गर्दा कर तिर्नुपर्ने बाध्यता छैन। सरकारले नाकाको व्यवसाय नगरेका कारण कुनै प्रकारको कर तिर्नु नपरेको तर्क स्थानीयको छ। करिब 25 अघि बाँकेमा सञ्चालनमा रहेको छोटी भन्सार कार्यालयहरू विस्थापित भएपछि बाँकेका 1/3 हिस्सा राज्यको पहुँच बाहिर झैँ रहेको छ। त्यही भारतीय खुल्ला सिमाना आफू खुसी सामग्री ल्याउने र प्रयोग गर्ने चलन कानुन बमोजिम झैँ लाग्छ। नेपालगञ्ज भन्सार कार्यालय प्रमुख जनार्दन आचार्यले छोटी भन्सारहरू सञ्चालन गर्ने सरकारको कुनै योजना नरहेको खुलाउनु भएको छ। दैनिक नेपालगञ्जमा विनय दीक्षितले खबर लेख्नु भएको छ।
नेपालगञ्जको सदरलाइन सडक विस्तारका लागि भौतिक संरचना हटाउन ढिलाइ भएको छ। उपमहानगरपालिकाले पटक पटक लिखित र मौखिक रूपमा गरेको आग्रह र चेतावनीलाई घरधनीले अटेरी गरेपछि सडक निर्माणको काम अनिश्चित बनेको हो। एसियाली विकास बैंकको आर्थिक सहयोगमा उपमहानगरपालिकाले चार बहिनी चौकदेखि त्रिवेणी मोड जोड्ने उक्त सडकलाई 14 मिटर फ्राकिलो बनाउने योजना अघि सारेको छ। सडक क्षेत्रमा केही घरधनीले आफ्नो संरचना हटाइसकेका छन्। कतिपय घरधनीले अझै पनि सुरसार गरेका छैनन्। यहाँका केही घरधनीहरू भने आफ्ना संरचना हटाउने काममा सक्रिय छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 4 सदरलाइनका निजामुद्दिन हलवाईले संरचना हटाउन ढिला भएको स्वीकार्दै माथिल्लो तला भत्काइसकेको र भुइँतला पनि चाँडै भत्काउने प्रतिबद्धता जनाउनुभयो। उपमहानगरपालिकाले दिएको समय सीमाभित्र घर भत्काउन नसक्नुमा आफ्नै कमजोरी भएको उहाँले स्वीकार गर्नुभयो। नगरपालिकाले घर भत्काउन दिएको समय प्रशस्त थियो, तर हाम्रो आफ्नो कमजोरीले सकिएन, अबको 4-5 महिनाभित्र पुरै खाली गर्छौँ, उहाँले भन्नुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। यसैबीच पूर्व पश्चिम राजमार्ग र रत्न राजमार्ग अन्तर्गत पर्ने कोहलपुर 11 चौराहामा 12 वर्षदेखि सडक अतिक्रमण गरेर बसेका सुकुम्बासीलाई हटाइएको छ। सडक किनारमा 12 वर्षदेखि व्यापारिक प्रयोजन र घरयासी टहरा बनाएर बसेका सुकुम्बासीका 72 घर हटाइएको हो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमै खबर लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको आसन्न नगरसभाका लागि धमाधम ओडा भेला सुरु भएको छ। यही 22 गते नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभा हुँदैछ। सोही क्रममा हिजो एकै दिन वडा नम्बर 2 र 10 को ओडा भेला सम्पन्न भएका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 10 को ओडा कार्यालय उद्घाटन तथा योजना तर्जुमा सम्बन्धी वडा भेलालाई सम्बोधन गर्दै मेयर डाक्टर धवल शमशेर राणाले जनसहभागिता बिना अपेक्षाअनुसारको विकास असम्भव भएको बताउनु भयो। यस्तै उपमेयर उमा थापा मगरले मानवीय विकास बिना भौतिक विकासले मात्रै गति लिन नसक्ने भन्दै लक्षित वर्गमा केन्द्रित हुन आग्रह गर्नुभयो। सद्भावमा खबर छ।
यसैबीच बागेश्वरी मन्दिरबारे निरन्तर समाचार र विषयहरू बाहिर आइरहेको बेला नेपालगञ्जमा सुरु भएको ओडा भेला पनि मन्दिरबारे विभिन्न सुझाव र अपेक्षाहरू आउन थालेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले कार्तिक 22 गते हुने तयारी गरेको नगरसभाका लागि ओडा भेलामा सहभागीहरूले मन्दिरलाई पर्यटकीय हिसाबले विकास गर्न सुझाव दिएका छन्। नेपालगञ्ज वडा नम्बर 2 को भेलामा सहभागी स्थानीयहरूले बागेश्वरी मन्दिर एउटा धार्मिक आस्थाको केन्द्र रहेको र पछिल्लो समयमा त्यसको संरक्षणमा देखा परेको समस्याबारे तथ्यहरूले चिन्तित बनाएको बताएका छन्। वडा अध्यक्ष सुनिल सिंह हमालको अध्यक्षतामा भएको भेलामा सहभागी बासिन्दाहरूले टोलको अन्य विकाससँगै मन्दिरको विषयमा विशेष जोड दिन मेयर डाक्टर धवल शमशेर राणालाई सुझाव दिएका हुन्। दैनिक नेपालगञ्जमा खबर छ।
बिहान धान काटेर घर फर्केका कोठिया गाउँका किसान खाना खाँदै थिए, बर्दियाको खबर हो। त्यही बेला गुलरिया आठका बडघर गाउँका मुखियाले चौकीदारलाई भेला डाक्न निर्देशन दिए। चौकीदारले हाक हाल्न साथ खाना खाए बढी किसान भेलामा सहभागी भए। स्थानीय 62 वर्षीय भूमि थारू बडघर हुन उक्त भेलामा गाउँको विकास निर्माणका साथै आगामी मङ्सिर 21 गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हुने उम्मेद्वार र उठाउनुपर्ने मुद्दाबारे 2 घन्टासम्म छलफल चल्यो। बडघरले आफू जनताको प्रतिनिधि भएकाले कुनै दललाई समर्थन विरोध नगर्ने जनाउनु भयो। उता मतदाता शिक्षामा ढिलाइ, प्रदेश र प्रतिनिधि सभा सदस्य उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भए पनि जिल्ला निर्वाचन कार्यालय डोल्पाले अझै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छैन। उता दैलेखका राजनीतिक दल तथा उम्मेद्वारले आसन्न निर्वाचनमा आचार संहिता पालन गर्ने प्रतिबद्धता जनाएको खबर आजको कान्तिपुरमा कमल पन्थीले लेख्नु भएको छ।
उता जाजरकोट भेरी नगरपालिका 2 बाहुन थानका रामबहादुर खड्काले 2048 सालमा भोट माग्न आएका नेतासँग सडक, बिजुली र रोजगारीको माग गर्नुभएको थियो। त्यति बेला भएको आम निर्वाचनमा जाजरकोटका सबै उम्मेद्वारहरूले माग पूरा गरिदिने आश्वासन दिएका थिए। काङ्ग्रेसका द्वारिका प्रसाद प्रधान निर्वाचित भएर आएपछि गाउँ फर्कनु भएन। अहिले झन्डै 26 वर्षपछि भोट माग्न आएका नेतासँग पनि खड्काले उही माग अघि सार्नु भएको छ। यस अवधिमा 5 पटक संसदीय र 3 पटक स्थानीय निर्वाचन भइसकेका छन्। हरेक निर्वाचनमा उम्मेद्वारहरू भोट माग्न आउँछन्, माग पूरा गर्ने आश्वासन दिन्छन्, जितेर जान्छन् तर फर्केर आउँदैनन्। उहाँले भन्नुभयो, कसको विश्वास गरौँ कसको नगरौँ। राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
यता बाँकेमा पनि कङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको गृहजिल्ला बाँकेमा चुनावी जोडघटाउ सुरु भएको छ। 2 ठूला वामपन्थी पार्टी विरुद्ध काङ्ग्रेस र राप्रपाले पनि गठबन्धन गरेपछि प्रतिस्पर्धा रोचक हुने भएको छ। जिल्लामा प्रतिनिधि सभाका लागि 3 र प्रदेशसभाका लागि 4 निर्वाचन क्षेत्र छन्। एमाले र माओवादी बीचको तालमेलले बाँकेमा वाम गठबन्धन बलियो देखिएको छ। आजको नयाँ पत्रिकामा विश्वराज पसल डङ्गियाले खबर लेख्नु भएको छ, पश्चिम डायरीमा स्थानीय तह सञ्चालन सम्बन्धी नीति निर्माण बन्दै।
समग्र शासकीय प्रबन्ध कसरी सञ्चालन गरिनुपर्दछ भन्ने विषय समेत समेटी अहिले संसदबाट स्थानीय सरकार सञ्चालन ऐन जारी भइसकेको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्, अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके,
फोन नम्बर 081414007 र 98482363।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी कुलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081520872 र 98581872।
बीएससी सीएसआईटीमा फर्ना खुल्यो। एस महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा त्रिवी अन्तर्गत जुनसुकै क्याम्पसबाट फारम भरी प्रवेश परीक्षामा पास गरेका विद्यार्थीहरूको भर्ना सुरु गरिएको छ। फर्स्ट कम फर्स्ट बेसिसमा भर्ना हुने, सिट संख्या सीमित भएको हुँदा आफ्नो भर्ना सुनिश्चित गर्न सूचित गरिन्छ। कक्षा यही कार्तिक 19 गतेदेखि सञ्चालन हुने बेहोरा जानकारी गराइन्छ। यसका साथै त्रिवीको निर्णय अनुसार व्यवस्थापन संकाय अन्तर्गत बिपिए ब्याचुलर अफ पब्लिक एडमिनिस्ट्रेसन, मानविकी संकाय अन्तर्गतको बिसिए ब्याचुलर अफ कम्प्युटर एप्लिकेशन कार्यक्रमको यसै शैक्षिक सत्रको भर्नाका लागि फारमहरू वितरण भइरहेको समेत सहर्ष जानकारी गराउँदछौ। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस त्रिवी नेपालगञ्ज, सम्पर्क नम्बर 98582540480।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भएको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बाँकेका 8 स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिसँग स्थानीय शासन व्यवस्थाका विषयमा नेपालगञ्जमा छलफल भएको छ। जिल्ला समन्वय समिति बाँकेको आयोजनामा योजना छनौट, नीति नियम तथा बजेट विनियोजन प्रक्रियाका विषयमा छलफल भएको हो। स्थानीय तहका लागि बनिरहेका नीति निर्माणको अवस्थाबारे कुराकानी गर्दै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया,
अहिले नेपालको संविधानले स्थानीय तहको अधिकारलाई स्पष्ट गरेको छ। त्यो अधिकार सूचीभित्र एउटा उसको एकल अधिकार जुन स्थानीय तहले आफैले कानुन बनाएर त्यसको प्रयोग गर्न सक्छ र अर्को साझा अधिकार सूचीभित्रका विषयवस्तुहरू छन्। यी दुवैलाई हेरेर र स्थानीय तहको एउटा समग्र शासकीय प्रबन्ध कसरी सञ्चालन गरिनुपर्दछ भन्ने विषय समेत समेटी अहिले संसदबाट स्थानीय सरकार सञ्चालन ऐन जारी भइसकेको छ। त्यो ऐनको आधारमा मन्त्रालयले केन्द्रीय तहबाट बनाउनु पर्ने र स्थानीय तहलाई सहयोग गर्नुपर्ने विषयवस्तुलाई समेटी करिब 30 विभिन्न विषय क्षेत्रसँग सम्बन्धित कानुनका ढाँचाहरू हामीले तयार गरिदिइसकेका छौँ।
जस्तै स्थानीय तहको लागि कस्तो खालको चाहिँ नीति नियमहरू बन्यो भने योजनाहरू कार्यान्वयन गर्नको लागि सजिलो हुन्छ।
स्थानीय तह स्थानीय सरकार हो, प्रत्येक स्थानीय सरकारका आफ्ना आवश्यकता हुन्छन्, आफ्नै स्रोत साधनहरू हुन्छन्, आफ्नै किसिमको जनशक्ति व्यवस्था हुन्छ, आफ्नै किसिमको प्राथमिकता र आवश्यकता छन्, आम्दानी पनि आफ्नै किसिमको हुन्छ। त्यसकारण एउटा समग्र कामको ढाँचाभित्र रहेर स्थानीय तहले केन्द्रीय सरकारले संविधान केन्द्रीय सरकारले बनाएका कानुनहरू अहिले भनेको यो कानुनी व्यवस्था र आफ्नो विकासलाई कसरी अगाडि बढाउने उदाहरणको लागि हामी यदि नेपालगञ्जको कुरा गर्दैछौँ भने नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र लामो समयदेखि हामीले ढलको समस्या भनेर हामीले देख्यौँ उदाहरणको निम्ति भने अब यो एउटा व्यवस्थित ढल निर्माण गरेर पूर्वाधारको व्यापक विकास गर्नको निम्ति के गर्न सकिन्छ उसले तदनुसार योजना र कार्यक्रम बनाउने भयो यहाँ विभिन्न अर्को कुनै गाउँपालिकाको कुनै ठाउँमा साक्षरताको स्थिति एकदम कमजोर होला जनताहरू स्कुल पनि जान नसक्ने अवस्था होलान् उसले शिक्षालाई बढी प्राथमिकता दिनु पर्यो कहीँ बिजुली नपुगेका गाउँपालिकाहरू होलान् त्यहाँ विद्युत कसरी पुर्याउने भन्ने कुरा उसले हेर्ने भयो कहीँ कृषिको अत्यन्त व्यापक सम्भावना छ भने कृषिलाई एउटा त्यसमा पनि अलिकति अर्ग्यानिक खेतीलाई कसरी डेभलप गरेर कृषिको विकास गर्न सकिन्छ भन्ने भयो त्यसकारण समग्रमा हामीले के बुझ्नु पर्यो भने केन्द्रीय तहले दिने भनेको एउटा मापदण्ड र खाका हो
जस्तै यो स्थानीय तहका जनप्रतिनिधिहरूको यो स्थानीय तहको लागि जुन नीति नियमहरू निर्माण गर्नको लागि के भूमिका हुन्छ
सबै नीति नियमहरू स्थानीय तहले तयार गर्ने हो उहाँहरू राज्य शक्तिको प्रयोग स्थानीय तहले गर्दछ जनप्रतिनिधि भनेको जनताको अभिमतबाट जनताको समग्र विकास गर्नको निम्ति जनताका आवश्यकतालाई सम्बोधन गर्नको निम्ति आउनुभएको हो त्यसकारण उहाँहरू नै यसको मुख्यकर्ता हो सरकारी निकायहरू पनि आफ्ना ढङ्गले क्रियाशील भइराखेका छन् त्यसकारण यो सहकारीहरू छन् विभिन्न ठाउँहरूमा सहकारी संस्थाहरू छन् गैर सरकारी संस्थाहरू छन् त्यसकारण यी सबैको भूमिकालाई समेत समावेश गर्दै स्थानीय सरकारको भूमिकालाई स्थापित गरेर अगाडि जाने मुख्य जिम्मेवारी जनप्रतिनिधिको हुन्छ
अब अन्त्यमा यो स्थानीय तहको लागि नीति नियमहरू चाहिँ कहिलेसम्म बनिसक्छ त
यो नीति निर्माण भनेको आवश्यकताले सिर्जना गर्ने विषय हो अहिले हामीले ऐन तर्जुमा गऱ्यौँ केही मापदण्ड र नीतिगत मार्ग निर्देशनहरू हामीले तयार गऱ्यौँ स्थानीय तहले केही नीतिगत निर्णयहरू गरिसक्नु भएको छ कानुन बनाइसक्नु भएको छ त्यसकारण हामी जहाँ अप्ठ्यारो पर्दै जान्छ जहाँ नयाँ आवश्यकता बोध हुँदै जान्छ यो क्रमिक रूपमा बनाउँदै जाने भएको कुरा हुनाले यो एउटा निरन्तर प्रक्रिया हो यो वर्ष चाहिँ स्थानीय तहको निम्ति अलिक जटिल छ किनभने धेरै कानुनहरू धेरै नियमहरू धेरै संस्थागत बन्दोबस्त गर्नुपर्ने भएको हुनाले अलि बढी यतातिर ध्यान दिएर एउटा संस्थागत बन्दोबस्त सङ्गठनात्मक प्रबन्ध गर्न सकियो र नीतिगत रूपमा अलिकति प्रभावकारी ढङ्गले आवश्यक व्यवस्था गर्न सकियो भने अर्को वर्षदेखि यो क्रमशः घट्दै जान्छ कार्यान्वयनको अवस्था बढी जटिल बन्दै जान्छ त्यसकारण यो वर्ष धेरै जसो मलाई लाग्छ स्थानीय तहलाई आवश्यक पर्ने 80% बढी नीति मापदण्ड कानुनहरू यो वर्ष तयार भइसक्छ
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलिया र शम्भु थारू अब अर्को सन्दर्भ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज आफ्नो स्थापनाको 50 वार्षिक उत्सव मनाउँदैछ सङ्घका महासचिव अजय कुमार टण्डनका अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यमा वार्षिक उत्सव गर्न लागि हो सङ्घले वार्षिक उत्सवसँगै 25 र 26 वार्षिक साधारण सभा पनि आयोजना गर्दैछ कार्यक्रमलाई भव्यता दिन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको सङ्घले पूर्व अध्यक्षहरू नेपालगञ्जबाट महासङ्घको केन्द्रीय नेतृत्वमा भवानी राणा प्रदेश अध्यक्ष लगायतलाई सम्मान पनि गर्न लागेको महासचिव टण्डनले जानकारी दिनुभयो दैनिक नेपालगञ्जमा खबर छ
यस्तै 2024 सालमा सीमित अगुवा व्यापारीको बैठकीबाट सुरु भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको स्थापनाको 50 पुरा भएको छ यो 5 दशकको यात्रामा 10 जनाले विभिन्न कालखण्डमा सङ्घको कमान्ड सम्हालेका छन् स्वर्गीय ओमकार मल खेतानको अध्यक्षतामा 2024 सालमा वैधानिक ढङ्गले औपचारिकता पाएको सङ्घको पूर्वाधार बैठकी भने 2012 सालदेखि नै हुँदै आएको जानकारहरू बताउँछन् उनीहरूका अनुसार त्यसअघि ज्येष्ठ व्यापारीलाई बैठकीको अध्यक्षता दिन्थ्यो बैठकी हुँदै नेपालगञ्ज उद्योग व्यापार सङ्घको औपचारिकता संस्थागत हुँदा खेतानले आफ्नै निवासमा सङ्घको कार्यालय सञ्चालन गरेका थिए सम्बद्धहरू भन्छन् खेतानकै जोर बलले संस्थागतको बाटो लिएको छ नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्ष नन्दलाल वैश्य सङ्घीय संरचनामा मुलुक गइसकेपछि सङ्घको भूमिका नयाँ ढङ्गले अगाडि बढ्ने बताउँछन् सङ्घको 50 वार्षिक उत्सव तथा 25 र 26 वार्षिक साधारण सभा तयारीको पूर्व सन्ध्यामा हिजो साँझ कुरा गर्दै वैश्यले पुरानो पाराले पुग्दैन, राजनीतिक सङ्घर्ष सकिएकाले मुलुक आर्थिक समृद्धिका दिशातर्फ अगाडि बढिएपछि निजी क्षेत्रको नेतृत्व गरेको उद्योग वाणिज्य सङ्घका स्वाभाविक रूपले नयाँ भूमिकामा देख्ने तर्क अध्यक्ष वैश्यको छ। वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव अजय कुमार टण्डन, कोषाध्यक्ष आदेश कुमार अग्रवाल, कार्यसमिति सदस्य अब्दुल वाहिद मन्सुरी र कार्यालय प्रमुख अजय सिंह सिजापतिसँगै बसेर अबेर रातिसम्म साधारणसभा तयारी गरिरहँदा अध्यक्ष वैश्यले साधारणसभाबाट विशेष योजना साथ अगाडि बढ्ने तर्क गर्दै हुनुहुन्थ्यो। आजको दैनिक नेपालगञ्जले आजको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ स्वर्ण उत्सव विशेषाङ्कमा खबर छापिएको छ।
बझाङमा वर्षौँसम्म पति र परिवारबाट यातना पाएकी एक महिला घर निकाला गरिएकी छन्। बिथड चिर गाउँपालिका एक लिम्की 27 वर्षीय निर्मला बोहरा 6 र 4 वर्षका दुई नाबालक छोरासहित घर छाड्न बाध्य भएकी हुन्। यातनाबाट आफ्नो र नाबालक छोराहरूको ज्यानै जाने जोखिम बढेपछि घर छोडेको उनले बताएकी छन्। कान्छो छोरा भइसकेपछि अर्को विवाह गरेपछि श्रीमानले दोस्रो विवाह गरेकै दिनदेखि घर छाडेर कुटपिट सुरु भएको हो। पतिले दोस्रो विवाह गरेपछिका 7 वर्ष पाशविक यातना सहेको बोहराले बताएकी छन्। कति कुटाइ खाए भनेर थाहा छैन, कति दिन त मरिसके कि भनेर छाडेको हो। हानेर आँखै फुटायो, सबै सहेर बसे, उनले भकानिँदै भनिन्, सासु देउले समेत कुटे, सौताको त कुरै नगरौँ। 4 दिनसम्म भोकै परेकी निर्मलालाई दुई नाबालक छोरासहित जङ्गलमा बेहोस अवस्थामा भेटेर स्थानीय भेडा बालकले उद्धार गरेको खबर वसन्त प्रताप सिंहले कान्तिपुरमा लेख्नु भएको छ।
साबिक गाविस र नगरपालिकामा दर्ता भएका र तर यातायात कार्यालयमा दर्ता नभएका ई रिक्सा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरीले यातायातमा दर्ता नभएका रातो प्लेटमा यात्रु बोक्ने, गाविस नगरमा दर्ता भएको, इन्सुरेन्स नभएका र सडक परमिट नलिएका ई रिक्साहरू नियन्त्रणमा लिएको खबर आजको नागरिकमा छापिएको छ। पश्चिम डायरीमा समाजलाई शान्तिपूर्ण बनाउन धार्मिक प्रवचनको महत्त्व,
समाज में जो भी बुराइयां है, शराब की है, जुए की है, ये चीजें जायज नहीं है, इन चीजों से मुसलमानों को रोकने का संदेश देना
लगायत का सामग्री बाकी नै छन्। अहिलेलाई फेरी व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्,
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोहलपुरको कुरा गरे
हो। त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। विश्व शान्तिको कामना गर्दै नेपालगञ्जमा अन्तर्राष्ट्रिय मुस्लिम धार्मिक प्रवचन भइरहेको छ। विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीयता र अशान्ति विरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमन चयन, शान्ति कायम गर्ने उद्देश्यले प्रवचन गरिएको हो। यसैबीच साथी शम्भु थारूले समाजलाई शान्तिपूर्ण बनाउन धार्मिक प्रवचनको महत्त्वबारे प्रवचन कार्यक्रममा सहभागीहरूलाई सोध्नु भएको छ। सुनौ नागरिक आवाज।
محمد صلاح الدین اتاری. سماج میں بہت ساری برائیاں ہیں, شراب پینے کی بیماریاں ہیں اور جوا کھیلنے کی بیماریاں ہیں, لوگوں کو پریشان کرنے کی بیماریاں ہیں, لوگوں کو تکلیف دینے کی بیماریاں ہیں, بہت سی طرح کی بیماریاں ہیں. ان سب سے دور کیسے رہا جائے اس کا علاج بھی بتا رہے ہیں, حل بھی بتا رہے ہیں. تو یہ ہیں ایسے لوگ ہیں جو جا کر کے جو ہے سماج میں لوگ کو سکھائیں گے بھی اور سدھاریں گے بھی.
محمد عاقل اتاری. سماج میں جو بھی برائیاں ہیں, شراب کی ہے, جوئے کی ہے, یہ چیزیں جائز نہیں ہیں. ان چیزوں سے مسلمانوں کو روکنے کا سندیش دینا, سماج میں یہ جو برائیاں ہو رہی ہے ان کی روک تھام کے لیے سب مل کر کوشش کریں.
میرا نام محمد شارق اتاری. لوگوں کو سمجھانا ان کو سماج میں کیسے رہنا چاہیے, آج جو آپ کا پڑوسی ہے اس کے ساتھ آپ کو کیسا رویہ اختیار کرنا چاہیے, اس کے ساتھ کیسا ویوہار کرنا چاہیے, اس کا کیسا ساتھ دینا چاہیے, یہ سب یہاں پروگرام کے ذریعے سمجھایا جا رہا ہے لوگوں کو.
محمد آصف رضا. یہ جو پروگرام ہمارا ہے یہ شانتی پھیلانے کے لیے ہی پروگرام ہے اور لوگوں کو سدھارنے کے لیے. اب یہاں سے جو لوگ آ رہے ہیں جو اس پروگرام میں شامل ہوں گے, جو بیٹھیں گے, جو سنیں گے, سمجھیں گے, یہ سن کر یہاں سے جائیں گے پھر اپنے گھر میں, بچوں میں, رشتے داروں میں, ہر ایک جگہ اس چیز کو پھیلائیں گے کہ کس طرح ہم سیکھیں اور کس طرح سے لوگوں کو ہم فائدہ پہنچائیں.
बैतडी जिल्लाको दशरचन नगरपालिका एक गुरुखोलाका ईश्वर दत्त भट्ट 100% अनुदानमा उन्नत जातको गहुँको बिउ पाएपछि खुसी देखिनु भएको छ. वडा कार्यालयले 4 किलो उन्नत जातको गहुँको बिउ दिएको खबर भागीरथ अवस्थीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ.
यस्तै सुर्खेतमा उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतले वीरेन्द्रनगर नगरपालिका 4 भैरव स्थानमा बाली उपचार शिविर सञ्चालन गरेको खबर नागरिकमा छ. उता बैतडी सदरमुकाम तल्लो सुराड जोड्ने ग्रामीण सडक सुचारू भएपछि तल्लो सुराड क्षेत्रका स्थानीयले साहस भएको खबर नागरिकमा छापिएको छ. यता कञ्चनपुर जिल्लामा राष्ट्रिय निकुञ्ज तथा विभिन्न वन क्षेत्रबाट आउने वन्यजन्तुले ठूलो मात्रामा अन्नबाली नोक्सान गर्दा किसान मार्कमा परेका छन्. कान्तिपुरमा खबर छ. उता सुकुम्बासीका नाममा वन अतिक्रमण. सल्यान कालीमाटी इलाका वन क्षेत्रभित्रको रामपुर काल्चे काप्रेचौर लक्ष्मीपुरा निगाल चुलाका 53 ठाउँमा सुकुम्बासीका नाममा 210 हेक्टर राष्ट्रिय वन अतिक्रमण गरिएको खबर कान्तिपुरमा छ.
पश्चिम डायरीमा अब नागरिक मत. संग्रह प्रदेश निर्वाचनप्रतिको नागरिक अपेक्षाबारे यो साताको नागरिक मत केन्द्रित रहेको छ. सुनौ बाँकेको राप्ती सुनारी गाउँपालिका वडा नम्बर 4 का रामचरण चौधरीको विचार.
म आफ्नो व्यक्तिगत तर्फबाट म के भन्न चाहन्छु भने प्रदेशको निर्वाचन राम्रो तरिकाले होस् र हामी जुन जनता छौँ हामी के अपेक्षा गरेका छौँ भने प्रदेशको चुनाव भइसकेपछि हामी देश विकासको लागि, जनताको सुरक्षाको लागि र जनता जुन अपेक्षा गरेछौँ त्यो पुरा गर्नको लागि, जुन हाम्रो बेरोजगार छन् त्यो रोजगारको लागि, जुन औद्योगिक क्षेत्रहरू छन् विकासको लागि, धेरै कुरा छन्। अब यो नियम कानुन बनिसकेपछि हामी धेरै आशावादी छौँ कि अब देश सुदृढमा जान्छ, समृद्धितिर जान्छ, देश विकासतिर जान्छ, जनता पनि आर्थिक रूपमा बलियो हुन्छन् र हामी सबैको लगभग लाभदायी हुन्छ, त्यही नै आशा गरेको छु.
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ. बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक.
नेपालगञ्ज भन्सारमा व्यवसायीको प्राथमिकतामा तस्करी, बिना भन्सार लाखौंको सामग्री, बाँकेमा राजस्व चुहावट, 5 स्थानमा चेक जाँच गर्दा सामान्य नागरिकलाई हैरानी,
संरचना नठाउँदा नेपालगञ्ज सदरलाइन विस्तार योजना अन्यल, नेपालगञ्जमा धमाधम ओडा भेला सुरु, बागेश्वरी मन्दिरको सम्पत्तिको चौतर्फी चर्चा,
बर्दियामा धान काट्दै चुनावी चर्चा, जितेपछि फर्केर हेर्दैनन् जाजरकोटका मतदाताको भनाई, बझाङमा चरम यातना पछि एक महिला घर निकाला,
र नेपालगञ्ज उद्योग वाणिज्य संघको 50वाँ वार्षिक उत्सव आज मनाइँदै 5 दशकको यात्रा सफल, झोलाबाट सञ्चालित कार्यालय आकर्षक भवन तथा उचाइमा.
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ.
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छु. आज कार्तिक 11 गते शनिबार, अक्टोबर 28 तारिक. एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला. तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्. नमस्कार.